اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ہم چیپٹر پڑھ رہے ہیں 28واں، متغیر اور غیر متغیر عنوان ہے اس کا. اس میں ہم نے محدودیت اور لامحدودیت کو پڑھا. اس کے بعد ہم نے کل علم الیقین عین الیقین والے ذیلی ہیڈنگ کو پڑھا. اس کے میں ہمیں حضور مرشد کریم نے جو کچھ بتایا، اس میں فرمایا کہ علم لدنی کے تین شعبے ہیں، اسرار، تفصیل اور اجمال. اور پھر اس میں حضور علیہ الصلوۃ والسلام کی ایک دعا کا ذکر آیا کہ دیکھیے، اللہ سے اگر مانگنا ہے تو اللہ ہی کو مانگے. یہ حضور مرشد کریم کا ارشاد ہے، بلکہ حضور قلندر بابا اولیاء کا ارشاد ہے. حضور مرشد کریم نے ان کے حوالے سے فرمایا تھا کہ جب اللہ توفیق دے مانگنے کی تو بھئی اللہ کو اللہ سے مانگو. تو یہ دعا اس کا انتہائی خوبصورت نمونہ ہے کہ میں تجھے تیرے ناموں کا واسطہ دیتا ہوں. کیا مطلب ہے واسطہ دیتا ہوں؟ یعنی مانگ رہے ہیں. تو آج ہم پیج نمبر پڑھیں گے جی 243 پہ، ٹھیک ہے. لیکن اس سے پہلے میں آپ سے، آپ سب کو دل کی گہرائیوں سے حضور مرشد کریم کے یوم ولادت کی مبارکباد عرض کرتا ہوں. بہت نوازش جی، بہت نوازش. آج ہمارے لیے یہ بڑی سعادت کی بات ہے کہ ہم مرشد کریم کے یوم ولادت پہ خوش ہو رہے ہیں. یہ سعادت کی بات ہے کہ ہمیں ان سے ایک نسبت حاصل ہے، ہمیں ان کی شفقتیں، ان کی محبتیں اور ان کے علوم پہ دسترس کے لیے دیکھیں کیا انتظام انہوں نے فرمایا ہے کہ اپنی تحریر کو سمجھنے کے لیے ہمیں یہ توفیق دی ہے کہ ہم سب مل کر اس کو پڑھیں. اور یہ ہماری سعادت ہے، یہ کوئی ہمارے لیے مطلب افتخار تو ہے لیکن یہ سعادت زیادہ ہے. اور اس سعادت پہ ہم جتنا بھی فخر کریں وہ کم ہے کہ اس عالی مرتبت ہستی نے ہمیں اپنی آغوش میں، اپنی پناہ میں لیا ہوا ہے. بے شک چلیں جی، ہم انہی کا لکھا ہوا کلام جو ہے اس جذبے سے دوبارہ پڑھنے کی کوشش کرتے ہیں کہ ہمیں اللہ اس کی فہم اور تفہیم عطا کر دے. انسان جب اللہ تعالیٰ سے متعارف ہوتا ہے، حضور مرشد کریم فرماتے ہیں انسان جب اللہ تعالیٰ سے متعارف ہوتا ہے تو متعارف ہونے کی دو طرزیں ہیں. ایک طرز یہ ہے کہ انسان اللہ تعالیٰ کی صفات سے متعارف ہوتا ہے، دوسری طرز یہ ہے کہ انسان اللہ کی ذات سے متعارف ہوتا ہے. ذرا اس نقطے کو سمجھیں کہ صفات سے متعارف ہونا اور پھر ذات سے متعارف ہونا. یہاں پہ میں آپ کی توجہ دلاؤں گا، تصوف میں توحید کا لفظ استعمال ہوا ہے اور توحید کے آگے چار درجے بتائے گئے ہیں. وہ یہ ہیں کہ توحید قولی، توحید افعالی اور توحید صفاتی، اور پھر ہے توحید ذاتی. کسی کی بات سن کر منہ سے کہنا کہ بھئی وہ بڑا اچھا ہے، یعنی قول، तौहीद कौली के अल्लाह के बारे में कहना कि अल्लाह एक है, अल्लाह एक है, ये तौहीद कौली है, यानी मुंह से इकरार करना कि अल्लाह एक है। लेकिन तौहीद अफाली ये है कि अल्लाह को उसके कामों से पहचानना। अब बच्चा देखते हैं और आपके जहन में अगर ये आ रहा है कि ये बच्चा कितना प्यारा है, तो ये एक सतही अंदाजे नजर है। लेकिन अगर आपके जहन में आ रहा है कि यार इस बच्चे को अल्लाह रब्बे करीम ने कैसे तख्लीक किया है, तो ये अल्लाह के कामों को देखकर आपको अल्लाह याद आ रहा है, तो ये तौहीदे अफाली हुई। और ये तौहीदे अफाली से आगे का दर्जा जो है वो है तौहीदे सिफाती, यानी कि फिर इंसान जब पहले मुंह से बोलता है, फिर उसके अफाल से, फेल कामों से उसको पहचानता है, फिर उन कामों में अल्लाह की सिफात नजर आती हैं। जैसे ये बच्चे की तख्लीक के हवाले से अल्लाह की सिफत रहीमी के साथ साथ अल्लाह की सिफत मुसव्विरी, अल्लाह ने खुद कहा व कैफा युसव्विरुकुम फिल अरहाम, मैं रहमे मादर में कैसी तस्वीर बनाता हूं। तो ये तौहीदे सिफाती हुई, जब आपको अल्लाह की बात सुनकर, अल्लाह के काम देखकर अल्लाह की सिफात की समझ आए। और फिर ये के आखिरी दर्जा जो है वो है तौहीदे जाती का, उसका बयान हम हजूर मुर्शिदे करीम के अल्फाज में पढ़ रहे हैं। कोई इंसान जब सिफात से मुतारिफ होता है तो अल्लाह को अल्लाह की सिफात में देखता है, और अल्लाह की सिफात में अल्लाह को देखना किसी ना किसी पर्दे में देखना है। इसके बरक्स जब कोई बंदा अल्लाह को अल्लाह की जात में देखता है तो महज फिक्रे वजदानी से अल्लाह की कुर्बत को महसूस करता है। नोट करें इस जुमले को, महज फिक्रे वजदानी से अल्लाह की कुर्बत को महसूस करता है। फिक्रे वजदानी यानी आपकी फिक्र, और वो भी जब वो वजदान के दर्जे पे हो। वजदान के दर्जे पे कैसे फिक्र जाती है, जब अल्लाह उसको फीड कर रहा होता है। वजद में रहना नहीं बल्कि वजदानी कैफियत में रहना, यानी हमारे फिकर का सबसे ऊपर का स्लॉट, या इसको कहेंगे कि वो नहरे तस्वीद से जब आरास्ता हो जाए, तो ये फिकर के दर्जे हैं। असल में देखें सोचें, सोचों के दर्जात हैं। तो वो महज फिक्रे वजदानी से अल्लाह की कुर्बत को महसूस करता है। फिक्रे वजदानी से कुर्बत को महसूस करने वाला बंदा कभी भी अल्लाह ताला की जात को अल्फाज या किसी किस्म के खदो खाल में बयान नहीं कर सकता। ये बात नोट करें, इस दर्जे पे जब आप अल्लाह की जात को महसूस करेंगे तो खदो खाल नहीं होंगे, यानी कुछ तस्वीर नहीं बनेगी, सिर्फ कुर्बत का एहसास होगा। फिक्रे वजदानी इंसान को ऐसे मुकाम पर पहुंचा देती है जहां इंसान तजल्लिए जात का मुशाहिदा कर लेता है। तजल्लिए जात यानी जात से निकलने वाली तजल्ली या जात की तजल्ली का मुशाहिदा कर लेता है, उसको मुशाहिदा हासिल हो जाता है। किस चीज का? तजल्लिए जात का। तजल्लिए जात का मुशाहिदा और अल्लाह की जात को देखना, ये दो अलग अलग बातें हैं। यहां तक मुशाहिदा काम करता है, जात का मुशाहिदा नहीं कर सकता, ये मखलूक की सकत में ही नहीं है। यानी जब कोई बंदा जात को देखता है तो उसे अल्लाह ताला की तजल्ली का इरफान होता है जब कोई बंदा जात को देखता है। यहां लिखा है किसकी जात को? जी नहीं, यहां पे लिखा है जब कोई बंदा जात को देखता है, जब हम अपनी जात को देखना सीख लेते हैं तो क्या होता है, हम क्या हैं? हम तजल्लिए जात का एक नुक्ता हैं। जब ये नुक्ता खुद को देखना सीख जाता है तो उसको तजल्लिए जात दिखना शुरू हो जाती है। इसलिए कहा कि मन अरफा नफ्सहू फकत, ये लफ्ज फकत जो है ये इतना मानी खेज है कि सिर्फ वो, यानी सिर्फ वो बंदा जो इरफान नफ्स से आरास्ता हुआ, फकत सिर्फ वो अरफा रब्बहू जान सकता अपने रब को। जब कोई बंदा जात को देखता है तो उसे अल्लाह ताला की तजल्ली का इरफान हासिल होता है। इस मुकाम में अल्लाह ताला से गुफ्तगू के मवाके हासिल होते हैं। ये बात फिर गौर तलब है कि अल्लाह ताला से गुफ्तगू बराह रास्त जाते बारी ताला से नहीं होती, बल्कि अल्लाह से गुफ्तगू भी तजल्लिए जात की मार्फत से होती है। यहां पे मैं आपको एक और बात इजाफी जो यहां नहीं लिखी वो अर्ज करने लगा हूं कि हमारे सिलसिले में हर रमजान के आगाज में एक पैम्फलेट मुश्तहर किया जाता है, बांटा जाता है, दिखाया जाता है, पहुंचाया जाता है, हर अजीमी की नजर से वो गुजरा हुआ है कि रमजान में ये प्रोग्राम एक दिया जाता है जिस पे लिखा हुआ है कि अल्लाह की तजल्ली का मुशाहिदा करें, दीदार करें, तजल्लिए इलाही का दीदार करें। ये पैम्फलेट आपकी नजर से जरूर गुजरा होगा। अल्लाह आपको ये तौफीक अता करे कि आप इस प्रोग्राम पे अमल करें, और उस प्रोग्राम पे अमल करने के नतीजे में शहूद की ताकतों को बहुत बूस्ट मिलता है। अब देखे ना, सिर्फ बात नहीं कही गई, उसके प्रैक्टिकल वेज बताए गए हैं और साथ में हमारी फिक्री फिक्र को जिला देने के लिए हजूर मुर्शिद करीम ने यहां तक बता दिया कि ये मुगालता ना हो जाए कहीं हमें कि हम तो बराए रास्त अल्लाह से गुफ्तगू कर रहे हैं। नहीं, वो अल्लाह की जात की तजल्ली की मार्फत होती है गुफ्तगू। ये नुक्ता बहुत जरूरी है, इसको समझना इसलिए जरूरी है कि आपको ये एहसास रहे कि मैं मखलूक हूं और वो खालिक है। अगर ये एहसास टूट जाए तो नुकसान ये होता है कि बंदा खुद को खालिक समझने बैठ जाता है, वो फिरौन बन जाता है, वो शद्दाद बन जाता है, उसका जहन उलट जाता है, वो कहता है कि बस मैं ही मैं हूं। इस चीज को, ये जहन साजी के मराहल में ये सबसे मुश्किल मरहला है कि जहन मखलूक वाला बन जाए। सैयदना हजूर अलैहिस्सलाम का इरशाद है, मुझसे अल्लाह को पहचानने का हक पूरा नहीं हुआ। अगर हजूर अलैहिस्सलाम ये इरशाद फरमा रहे हैं, अकमल तरीन कामिल तरीन इंसान ये एतराफ कर रहा है क्या कि मुझसे अल्लाह को पहचानने का हक पूरा नहीं हुआ, तो समझें आप अल्लाह को कितना भी जान लें लेकिन अगर आप आजजी और इनकसारी और हम्बल नहीं, हम्बलनेस से जरा सा भी दामन छूटा तो गई भैंस पानी में। ये हजूर अलैहिस्सलाम अगर ये कह रहे हैं कि नहीं भाई मैं पूरा नहीं कर सका, तो वो अपनी मखलूक होने का इज्ज़ का इनकसारी का इजहार कर रहे हैं, वरना जितना हजूर अलैहिस्सलाम ने अल्लाह को जाना उसकी बाबत हजूर मुर्शिदे करीम का इरशाद है कि आज तक अल्लाह ने हजूर अलैहिस्सलाम की किसी बात को मना नहीं किया। और अगली बात ये फरमाई, भाई हजूर भी तो अल्लाह के मिजाज को इतनी अच्छी तरह जानते हैं कि उन्होंने कभी अल्लाह के मिजाज के खिलाफ कोई बात ही नहीं कही। गौर करें तो जिस बंदे की का ये रुतबा और ये स्टेटस है, अगर वो कह रहा है कि भाई मुझसे हक अदा नहीं हुआ, तो ये कोई नाकामी का एतराफ नहीं है, ये आजिजी और इनकसारी की बात है। और यही अल्लाह को पसंद भी है कि ये बंदे की सोच दुरुस्त जगह पे है, यानी कि उसको अपने अपनी औकात पता है। हम मखलूक हैं, ये लफ्ज हमें किसी दर्जे पे भी भूलना नहीं, जहां भूले वही गलत हो गए। हजूर अलैहिस्सलाम का ये भी इरशाद है कि या अल्लाह रफीक आला से मिला दे। सैयदना हजूर अलैहिस्सलाम के इरशाद आली का मतलब ये है कि कोई बंदा बराह रास्त ना तो अल्लाह को देख सकता है और ना अल्लाह से गुफ्तगू कर सकता है। अल्लाह को देखना, अल्लाह से गुफ्तगू करना, अल्लाह की कुर्बत को महसूस करना, ये तजल्लिए जात की मार्फत से होता है। जब हम आईने के सामने खड़े होते हैं तो हमें आईने के अंदर अपना अक्स नजर आता है। अब यहां से वो बात मुकम्मल हो गई हजूर अलैहिस्सलाम के हवाले से। अब एक मिसाल देकर इल्मुल यकीन, ऐनुल यकीन और हकुल यकीन की वजाहत होने लगी है कि जब हम आईने के सामने खड़े होकर देखते हैं तो हमें एक अक्स नजर आता है अपना। तो उस अक्स को देखते हुए हमारे जहन की सतह का अंदाजा कैसे होता है कि हम कहते हैं कि हम आईना देख रहे हैं, जबकि हमारा मुशाहिदा है कि जब तक आईना हमें देखकर अपने अंदर हमारा अक्स महफूज ना करे हम आईना नहीं देख सकते। यानी कोई भी शख्स आईने को नहीं देखता, बल्कि हर शख्स आईने के देखने को देखता है। अब देखिए आईने का देखना क्या है कि आईना आपका अक्स अपने अंदर जज्ब कर रहा है ना, तो इसको हम देखने का अमल कहते हैं। इसी तरह जब हम किसी भी चीज को देखते हैं तो उसका अक्स हमारे आंखों के रास्ते जहन की स्क्रीन पर बनता है और हम अंदर से अपने जहन की स्क्रीन को देख रहे होते हैं। ये बात इस किताब में शुरू में बताई गई, बार बार बताई गई कि हम असल में बाहर नहीं देख रहे, हम तो अपने अंदर अपने जहन की स्क्रीन पे बनी हुई तस्वीरें देख रहे हैं। लेकिन हमें इसरार है कि नहीं ये चीजें बाहर हैं। हाँ भाई हैं, चीजें बाहर हैं, लेकिन आप देख कहां रहे हैं? हम उसे अपने इनर सेल्फ में देख रहे हैं, हम उसे अपने जहन की स्क्रीन पे देख रहे हैं। इसको कहा है कि आईने के देखने को देख रहे हैं, आईना हमें देख रहा है, यानी वो हमारा अक्स अपने अंदर जज्ब करके उसका रिफ्लेक्शन हमें दिखा रहा है। बिल्कुल यही सूरत हाल बराह रास्त हवास की है। अब ये हवास की दो किस्में हम पढ़ चुके हैं, एक है बिलवास्ता हवास यानी इनडायरेक्टली देखना, लेकिन डायरेक्टली देखना, एक है डायरेक्ट अप्रोच, एक है इनडायरेक्ट अप्रोच। हम बेसिकली मरीज हैं इनडायरेक्ट अप्रोच के, और हमें सीखना है डायरेक्ट अप्रोच, یہ ہے حواس کا براہ راست استعمال. براہ راست حواس کیسے استعمال کریں گے کہ آپ کو یہ شعور ہو، یہ بات ذہن میں ہو کہ چیزیں باہر نہیں اندر محسوس ہو رہی ہیں. محسوس کہاں ہو رہی ہیں؟ اندر محسوس ہو رہی ہیں. یہ جو انر سیلف میں حواس کا فیل کرنے کا جذبہ ہے، یہ ہے ڈائریکٹ اپروچ، یہ ہے براہ راست حواس. یہی صورتحال براہ راست حواس کی ہے. جب ہم کسی شے کو دیکھتے ہیں تو پہلے وہ شے انسان کے مشاہدے میں داخل ہوتی ہے، پھر شے کے اندر فہم اور شعور ابھرتا ہے. یعنی پہلے وہ شے انسان کے مشاہدے میں داخل ہوتی ہے، پھر اس شے کے اندر فہم. دیکھیے ذرا، میں لکھتا آپ لکھتے تو کیا کہتے؟ پھر اس شے کا فہم بیدار ہوتا ہے. غور کریں کیا لکھا ہے، جب تک شے مشاہدے میں، سوری، پھر شے کے اندر فہم اور شعور ابھرتا ہے. یعنی شے کا اپنی فہم اور شعور ہمارے اندر منتقل ہوتا ہے. یہ ہے ڈائریکٹ اپروچ. اور شے کے اندر ابھرنے والا فہم اور شعور شے کا تعارف کا ذریعہ بنتا ہے. شے کے تعارف کا ذریعہ بنتا ہے. فہم یعنی جو شے اپنے بارے میں جانتی ہے وہ اپنی فہم کو آپ کے ساتھ کمیونیکیٹ کر رہی ہے، آپ اس کی فہم کو اپنی فہم میں جذب کر رہے ہیں. یہ ہے اصل بات. جب تک شے مشاہدے میں داخل نہ ہو یا شے کی فہم، شے کی فہم، وہ شے جو ہے اس کی اپنی فہم شعور میں منتقل نہ ہو، تو ہم کسی شے میں مان ہی نہیں پہنا سکتے. یہ کتنی باریک بات ہے، اس کو اسی قدر ژرف نگاہی اور باریک بینی سے اگر نہیں مطالعہ کیا جائے گا تو سمجھ کہاں سے آ جائے گی؟ جب تک سمجھ نہیں آئے گی اس کی پریکٹس کیسے ہو جائے گی؟ جب پریکٹس نہیں ہوگی تو وہ لاگو کیسے ہوگی؟ براہ راست حواس کا استعمال سیکھے بغیر آپ اللہ کو کیسے محسوس کر سکتے ہیں؟ سوال ہی نہیں پیدا ہوتا. سارا زور اسی بات پہ لگتا ہے کہ کسی طرح یہ ذہن بن جائے کہ ہم براہ راست حواس سے واقف ہو جائیں. مثال، مثلاً جب سورج کہا جاتا ہے، اب ہم نے جب سورج کا لفظ سنا تو سننے والا اپنے داخل میں سورج کو محسوس کرتا ہے. اس کے بعد شعوری طور پر سورج کے معنی اور مفہوم متعین ہوتے ہیں. ہم روزانہ جو سورج دیکھتے ہیں وہ سورج داخل کے اندر موجود سورج سے مختلف ہے. نہ صرف یہ کہ مختلف ہے، بلکہ جس طرح ہم سورج کو دیکھتے ہیں، اگر ہم روحانی واردات و کیفیات میں سورج کا مشاہدہ کریں تو سورج بالکل اس سورج کے برعکس نظر آتا ہے. یعنی اگر ہم روحانی واردات اور کیفیات میں سورج کا مشاہدہ کریں تو سورج اس سورج کے جو باہر ہے اس کے بالکل برعکس نظر آئے گا. آنکھ جب سورج کو دیکھتی ہے تو سورج کے اندر شعائیں اور روشنیاں پھوٹتی ہوئی نظر آتی ہیں. سورج دیکھنے کے بعد یہ تاثر قائم ہوتا ہے، یہ باہر والے سورج کی بات ہو رہی ہے، تو سورج کے اندر حرارت اور گرمی ہے جبکہ ایسا نہیں ہے. क्योंकि براہ راست مشاہدے کی صورت میں آپ کے ذہن میں یہ بات آئے گی کہ یہ سورج اپنی روشنی اور حرارت کہاں سے لا رہا ہے. تو آپ پھر اس کی اصل فہم کو جب اپنے اندر ابھرتا ہوا محسوس کریں گے. اب اس کے لیے کیا کرنا ہے کہ ہمیں وہ نظر کی بالیدگی چاہیے, نظر میں گہرائی چاہیے کہ ہم جس چیز کو دیکھیں اس چیز کے فہم کو اپنی فہم میں سمیٹنے کا اہتمام کر سکیں, اس کو اپنی فہم کی گرفت میں لے سکیں. جب ہم اپنے سیارے کو دیکھتے ہیں تو سیارے میں روشنیوں کو سورج کی روشنیاں قرار دیتے ہیں. یہاں پہ ہمیں اپنی زمین پہ جو روشنیاں دکھ رہی ہیں اس کو ہم سورج کی روشنیاں قرار دیتے ہیں کہ جی یہ ساری روشنی سورج کی وجہ سے, جبکہ روحانی آنکھ دیکھتی ہے کہ ہر سیارہ بذات خود ایک روشنی ہے. اور سیارہ جب سورج کے سامنے ہوتا ہے تو سیارے کی روشنی سورج پر پڑتی ہے, یہ ہے اصل بات. ہم سمجھ رہے ہیں سورج کی روشنی یہاں پڑ رہی ہے, اصل کہانی ہے کہ سیارے کی روشنی یعنی زمین روشن ہے, زمین کی روشنی سورج پہ پڑ رہی ہے. تو سورج کے اندر ظاہری آنکھ سے جو تیزی نظر آتی ہے وہ دراصل زمین, یا اس طرح کے سورج دیکھتے تو وہ اس کسی سیارے کا عکس ہے. یعنی سورج کیا ہوا, اس عکس کو ڈسپلے کر رہا ہے, سیارے کی روشنیوں کو ڈسپلے کر رہا ہے. جب ہم سورج کو ظاہری اسباب سے ہٹ کر مشاہدہ کرتے ہیں تو تمام دنیا میں انسان سورج کے بارے میں سوچتے یا سنتے ہیں ان سب کو سورج ایک ہی طرح محسوس ہوتا ہے. لیکن یہ جو لیکن کا لفظ ہے اس نے جو انسانوں کا مشاہدہ اس کی نگیشن کر دی. روحانی آنکھ جس طرح سورج کو دیکھتی ہے وہ ایسی حقیقت ہے جس میں تغیر نہیں ہوتا, بلکہ روحانی دنیا میں بسنے والا ہر انسان سورج کو ایک ہی طرح دیکھتا ہے اور اس میں کبھی تغیر نہیں ہوتا. یعنی جو سورج اصل میں ہے وہی, اب اس کو سطحی طور پہ ہم کہتے ہیں جی ازل سے سورج چمک رہا ہے لہذا اس میں کوئی تغیر نہیں ہے, یہ ایک حقیقت ہے کہ سب کے اندر سورج کا ایک ہی تصور آتا ہے, یہ اس کے حقیقت ہونے کی طرف اشارہ ہے. یہی صورتحال اس وقت پیش آتی ہے جب ہم کسی ایسی چیز کا نام سنتے ہیں جس کو ہم نے کبھی نہیں دیکھا. نام سننے کے بعد اس اندیکھی شے کا کوئی نہ کوئی تصور ذہن پر ضرور ابھرتا ہے. یعنی جب ہم کسی اندیکھی چیز کا ذکر سنتے ہیں تو کوئی نہ کوئی تصویر بنتی ضرور ہے. مثلا میں نے کٹہل کا پھل نہیں دیکھا تھا, جب میں نے پہلی بار اس کو سنا تو ایک خاکہ سا بنا ضرور, لیکن پھر اس کی تفصیلات جب آئیں تو پتا چلا اچھا, پھر رفتہ رفتہ وقت آیا جب میں نے وہ پھل سچ مچ دیکھا, کھایا اور حیران ہوا کہ اچھا اس کو کٹہل کہتے ہیں. اسی طرح جب بھی ہم کوئی اندیکھی چیز سنتے ہیں تو اس کا کوئی نہ کوئی تصور ذہن میں ضرور ابھرتا ہے. خدا کو کسی نے نہیں دیکھا, لیکن جب کوئی بندہ خدا کا نام سنتا ہے تو اس کے باطن میں اس کے داخل میں ایک حقیقت ضرور وارد ہوتی ہے. ऐसी हकीकत जिसको किसी भी तरह नजरअंदाज नहीं किया जा सकता। मसलन एक आदमी खुदा के वजूद का इनकार करता है, लेकिन सवाल यह है कि इनकार किस चीज का कर रहा है? कह रहा है कि अल्लाह नहीं है, कह रहा है ना कि अल्लाह नहीं है। वो है भी कह रहा है, नहीं भी कह रहा है, और अल्लाह भी कह रहा है, तो वो किस चीज का इनकार कर रहा है? जो चीज है उसका इनकार कर रहा है। अल्लाह एक हकीकत साबिता है जो इंसान के अंदर दाखिल होती है, और शऊर उस हकीकत का दबाव महसूस करता है। उस हकीकत के मानी और मफहूम अगर शऊर में पूरी तरह वाज़े नहीं होते तो इंसान खुदा का इनकार कर देता है। असल में वो कहना ये चाहता है कि जिस खुदा का तज़करा किया जा रहा है उस खुदा को शऊरी फहम तस्लीम नहीं करती, यानी वो साफ ऐलान कर रहा है कि मेरा शऊर खुदा की फहम को अपनी गिरफ्त में नहीं ले सक रहा। पहले कानून बता दिया कि जब हम किसी चीज को देखते हैं वो चीज हमारे जहन में उसका अक्स पड़ता है, फिर वो चीज अपना फहम, अपनी फहम, अपने बारे में जो जानती है वो हमें मुंतकिल करती है। हमारी फहम अगर उसको पकड़ ले, उस पे हावी हो जाए, उसको रिसीव कर ले, तो हम उस चीज को जान लेते हैं। ये कानून आज पढ़ा आपने। बहरहाल यानी कि ये बात बताकर कहा, बहरहाल बराह रास्त देखने की तर्ज में, यानी अगर हम बराह रास्त तर्ज से आ रास्ता हो तो कायनात एक नुक्ता है। कैसे जोर की चोट लगती है जब आदमी ये जुमला पढ़ता है कि कायनात एक नुक्ता है। कहां है जहन में फिजाए बसीत, ओ पता नहीं जी उसकी तो लिमिट ही कोई नहीं, और कहां ये जुमला के जी कायनात एक नुक्ता है। जिसके अंदर कायनात ही नहीं वराए कायनात भी है, जरा गौर करें, कायनात ही नहीं वराए कायनात भी है, यानी कायनात से ऊपर की चीजें, यानी वो सारे फैक्टर, वो सारी एजेंसीज जो इस कॉस्मोस को, इस यूनिवर्स को क्रिएट कर रही हैं, वो भी ये उसी नुक्ते के अंदर बंद है जिस नुक्ते को कायनात कह रहे हैं। और यही महसूस नुक्ता ऐनुल यकीन है, लेकिन जब इस नुक्ते में वराए कायनात भी दाखिल हो जाती है तो इस कैफियत को हक्कुल यकीन कहा गया। यानी इसमें देखें, आपने गौर करें जरा, इसमें इल्मुल यकीन का तस्करा, यानी यहां पे उस सम अप कर दिया सारी बात को। सतही देखना, इल्म होना किसी चीज का, ये सतही बात है, इसे इल्मुल यकीन कहा। जब कायनात के बारे में ये बात हमारे जहन में आ जाए कि ये एक नुक्ता है, और वो नुक्ता हमें महसूस होने लगे, तो हक ऐनुल यकीन हो गया। लेकिन जब हमारा जहन उस नुक्ते के अंदर दाखिल होकर वराए कायनात को समझने लगता है या समझ लेता है, यानी वराए कायनात उस नुक्ते में दाखिल हो जाती है, तो ये एक कैफियत होती है। क्या लिखा है? तो इस कैफियत को याद रखें, ये कैफियत है, इस कैफियत को हक्कुल यकीन कहा गया है। ये तसव्वुफ में ये जो टर्मिनोलॉजी है, ये असल में इस किस्म के राजों के बयान करने का एक तरीका है या तरीका था, क्योंकि हजूर कलंदर बाबा औलिया और फिर हजूर मुर्शिद करीम ने इस टर्मिनोलॉजी को जिस तरह से वाजे किया है, हमारे कॉन्सेप्ट इसके बारे में जिस तरह से उन्होंने स्त्री किए और जिस तरह से इसको खोल के बयान कर दिया, इस पे हम सिर्फ ये कि शुक्रगुजारी के एहसास के साथ इसको समझने की कोशिश कर सकते हैं। तो यहाँ पे जी ये माशाल्लाह आपका चैप्टर मुकम्मल हो गया 28वां। कल हम इंशाल्लाह अगला चैप्टर मुतालिया करेंगे। ठीक हो गया जी। बहुत शुक्रिया आपका भाई, बहुत नवाज़िश, बहुत नवाज़िश।